यो रेडियो नेपाल हो, सन्तोष रिग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्न उत्तर। सरकारले सड़क, अस्पतालको निर्माण, त्यसै गरी गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनाको कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारले ल्याएका अध्यादेशहरू संसदको दुवै सदनबाट तत्काल पारित गर्ने विषयमा सत्तारूढ़ दलका प्रमुख सचेतकहरूबीच छलफल। 14 वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचारका लागि प्रयोग हुने पहिलो चरणको औषधि ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। हेटौँडा काठमाडौँ सड़क फाफेल माता तीर्थ भई चल्ने सड़क चैत्र 21 गतेसम्म बन्द गरिएको सम्बन्धित निकायद्वारा जानकारी। र गैर कानूनी रूपमा संचालित सुनखानी भत्कँदा अफ्रिकाको मालीमा 48 जनाको मृत्यु।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
समाचार अब विस्तारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सड़क र अस्पतालको निर्माण तथा गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनाको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा हिजो प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको र पालिकाहरूमा अस्पतालको निर्माण जनशक्ति व्यवस्थापनका लागि स्रोत र साधनको विनियोजन गरिरहेको बताउनुभयो। सांसदहरूले गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले देशभित्र गुणस्तरीय शिक्षा रोजगारी र अन्य अवसरहरू सिर्जना गरी युवा पलायन रोक्न पनि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।
सरकारले देशभित्र गुणस्तरीय शिक्षा रोजगारी र अन्य अवसरहरू सिर्जना गरी युवा पलायन रोक्न प्राथमिकताका साथ काम गरिरहेको छ। नेपालको संविधानले रोजगारीको हकको सुनिश्चितता गरे बमोजिम सरकारले आर्थिक नीति तथा कार्यक्रम र बजेट मार्फत रोजगारी सिर्जना हुने गरी कार्य गरिरहेको छ। स्थानीय स्तरमा बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै कार्य अगाडि बढ़ाइएको छ। देशमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानूनी तथा संस्थागत सुधारका लागि सरकारले निरन्तर काम गरिरहेको छ। देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई 25 लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ। चालू आर्थिक वर्षमा यस कार्यक्रमबाट 1000 जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने गरी काम भइरहेको जानकारी गराउँदैछु।
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले निर्माण कार्य शुरू भएका अधिकांश सड़कहरू यसै आर्थिक वर्षमा सम्पन्न हुने हुनाले बजेट विनियोजनमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सड़क कार्यक्रम प्रभावकारी साबित भएको र हालसम्म 58% प्रगति रहेको भन्नुहुँदै सरकारले उच्च प्राथमिकताका साथ बजेटको व्यवस्थापन गरेको बताउनुभयो। नागढुङ्गा सुडुङ मार्गको 85% प्रगतिसहित निर्माण काम सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्रीले जानकारी दिनुभयो। त्यसै गरी राप्ती लोकमार्गमा 60 करोड़ बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अघि बढ़ाइएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म 3,95,65,00,000 रूपियाँ रकम निकासा भइसकेको, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत संस्थागत र व्यवस्थापकीय सुधारका कामहरू अघि बढ़िरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले निर्धारण गरेको खरिद मूल्यमा उखु खरिद गरी किसानलाई तुरन्तै भुक्तानी दिन उखु मिल संचालकहरूलाई निर्देशन दिइएको, दुग्ध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानले हालसम्म 2,04,00,00,000 रकम भुक्तानी गरिसकेको जानकारी गराउनुभयो। त्यसै गरी सांसद प्रतीक्षा तिवारीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले तराई मधेसमा रहेका आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको र जयनगर जनकपुर कुर्था विजयापुर 52 किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। सांसद प्रतिमा गौतमको प्रश्नको जवाफमा सिक्टा सिंचाई र बबई सिंचाई आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न पहल भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले आर्थिक वर्ष 2080-81 को अन्त्यसम्म निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये 22,43,36,00,000 रूपियाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो। सांसद वर्षमान पुनले सोध्नुभएको प्रश्न प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणका गतिविधिलाई तीव्रता दिन सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा प्रवाहमा छिटो छरितो बनाउन लगानीको वातावरण निर्माण गर्न र अर्थतन्त्रका समस्या हटाएर सुधारतर्फ लैजान अध्यादेश ल्याउनु परेको र अध्यादेश संसदबाट पारित गरिने बताउनुभयो। नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाश शरण महतले सोध्नु भएको प्रश्नको जवाबमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष 2082-83 को बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन एवं आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न सरकारले काम अघि बढ़ाएको बताउनुभयो। सांसदहरू प्रभु हजारा, प्रेमबहादुर आले, प्रेम सुवाल, प्रेमबहादुर महर्जन, प्रभु शाह गरी 10 जनाले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्नु भएको थियो। सांसदहरूले प्रधानमन्त्री ओलीलाई शिलान्यास भएका निर्वाचन क्षेत्र रणनीतिक सड़कहरू निर्माणको अवस्था, त्यसको बजेट व्यवस्थापन, जाजरकोट भूकम्प पीड़ितको पुनस्थापना र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माण, तराई मधेसमा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिको अवस्था, चूर्य दोहनको अन्त्य कसरी हुन्छ, महँगी नियन्त्रण कसरी हुन्छ लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा आगलागीका घटना बढ़िरहेको र त्यसले मानवीय क्षति भइरहेको भन्दै जलन अस्पताल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। पोखरा भ्रमण वर्ष सन् 2025 उद्घाटन गर्ने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आगलागीमा परि शनिबार घाइते हुनुभएको थियो। सांसद चन्द्र भण्डारीले अर्थमन्त्री पौडेल र मेयर आचार्य आगलागीमा परि घाइते हुनुभएको, केही दिन अघि मात्रै काठमाडौँको शानदार ममा हाउसमा आगलागी हुँदा 3 जनाको मृत्यु भएको र केही घाइते हुनुभएको विषयमा जानकारी गराउँदै जलन अस्पताल निर्माणमा सरकारले ढिलाइ गर्न नहुने धारणा राख्नुभयो। बैठकमा सांसदहरू अच्युत मैनाली, विन्ध्यवासिनी कंसाकार लगायतले जलन जहाँसुकै जुनसुकै अवस्थामा हुन सक्ने भन्नुहुँदै जलन उपचार केन्द्रको स्थापना, दक्ष जनशक्तिको व्यवस्थापन र स्रोत साधनको उपलब्धताका लागि सरकारले विशेष रूपमा ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो। राप्रपा सांसद धवल शमशेर राणाले अमेरिकाबाट 14 अर्ब बराबरको रकम धर्म परिवर्तनका लागि नेपाल आएको भन्ने विषयमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यसै गरी सांसदहरू अब्दुल खान र शोभा गेवालीले बर्दियामा बाघले घर आँगनमा नै गएर आक्रमण गर्न थालेको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले बाघ नियन्त्रण वा बस्ती स्थानान्तरण मध्ये के गर्ने हो, ती उपाय अवलम्बन गरी मानवीय क्षति न्यूनीकरण गर्न माग गर्नुभयो। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपाली नागरिकलाई मानवाधिकार हनन हुने गरी अमानवीय तरिकाबाट नेपाल फिर्ता पठाउने काम नहोस् भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले यदि गैरकालीन रूपमा त्यहाँ नेपाली बसेका छन् भने उनीहरूलाई सम्मानजनक रूपमा स्वदेश ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। हिजोको बैठकको शून्य समयमा सांसदहरूले मुलुकको राजनीतिक अवस्था, भ्रष्टाचारको बढ़दो अवस्था र भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, सड़क दुर्घटना न्यूनीकरण, आगलागी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। सञ्चालन भएको करिब 6 घण्टापछि गणपूरक संख्या अपुग हुँदा बैठक स्थगित भएको हो। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले गणपूरक संख्या नपुगेको भनी गणना गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गर्नुभयो। सभामुख घिमिरेले 3 मिनटको जनाउ घण्टी बजाई गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिनुभएपछि सुप्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक संख्या 69 हुनुपर्नेमा सांसदको संख्या 68 रहेकाले गणपूरक संख्या नपुग भएको जनाउँदै हिजोको कार्यसूचीका बाँकी कार्यक्रम सूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराउनुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले राख्नु भएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित भएको हुनुपर्नेछ। प्रतिनिधि सभाको अर्को बैठक आज अपरान्ह 1 बजे बस्ने कार्यसूची छ। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले राष्ट्रिय सभाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसद शाहीको अभिव्यक्तिप्रति सभाको ध्यानाकर्षण भएको र सभाबाट पारित भएको विधेयकका सम्बन्धमा यथार्थ नबुझी व्यक्त कपोलकल्पित अभिव्यक्तिप्रति सभाले खेद प्रकट गरेको घोषणा गर्नुभयो।
प्रतिनिधि सभा सदस्य मान्य ज्ञान बहादुर साईले राष्ट्रिय सभाको काम कारवाहीका सम्बन्धमा फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा उठान गर्नुभएको विषयमा सभाको गम्भीर ध्यान आकर्षण भएको छ। पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपोलकल्पित झुट र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको काम कारवाही र सभाका मान्य सदस्यहरूको योग्यता क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैर जिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नु भएको देखिएकोले उक्त अभिव्यक्ति प्रति यो सभा खेद प्रकट गर्दछ।
बैठकले सांसद शाहीलाई आगामी दिनमा आफ्ना विचार र अभिव्यक्ति दिँदा सूझबूझ पूर्ण वस्तुनिष्ठ र तथ्यपरक हुन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले राष्ट्रिय सभाबाट मीडिया काउन्सिल विधेयक पारित भएपछि त्यसमा असन्तुष्टि जनाउनुहुँदै राष्ट्रिय सभाको औचित्य र सभाका सदस्यहरूको क्षमतामाथि प्रश्न उठाउनु भएको थियो। बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले सांसद शाहीको अभिव्यक्तिले राष्ट्रिय सभाको मानमर्दन गरेको भनी खेद प्रस्ताव पारित गर्न माग गर्नुभएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएको हो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृति भएको छ। विधेयकबारे सांसदहरूको प्रश्नको जवाबमा शिक्षा मन्त्री भट्टराईले अनुसन्धानको क्षेत्रलाई व्यवस्थित र वैज्ञानिक बनाई अपराध अनुसन्धान र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन विधेयक आवश्यक रहेको बताउनुभयो। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 टेबल भएको छ। यी दुई विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएकोमा प्रतिनिधि सभामा संशोधन भई पुनः राष्ट्रिय सभामा सन्देशसहित पठाइएको हो। यसअघि बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले सुशासन प्रवर्धन महँगी नियन्त्रण र किसानका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सत्तारूढ़ दलका संसदीय दलका प्रमुख सचेतकहरूको हिजो बसेको बैठकले दुवै सदनबाट तत्काल सरकारले हालै ल्याएका अध्यादेश पारित गर्ने सहमति गरेको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा अध्यादेशहरू दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिनुभयो।
यो अध्यादेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समान भूमिका छ। अध्यादेश पारित हुन्छ, यो बलियो सरकार हो, विपक्षीले पनि विरोध गर्नुपर्ने यसमा कुनै तर्क छैन, खालि त्यो विरोधको लागि विरोध जस्तो मात्रै देखिएको छ। त्यसकारणले गर्दाखेरि यो अध्यादेश पारित हुन्छ, सम्झौता अनुसार नै यो सरकारले बाँकी अवधि बिताउँछ।
प्रतिपक्षले पाँचवटा अध्यादेशमा सहमति जनाइसकेको अवस्थामा भूमि सम्बन्धी अध्यादेशलाई पनि प्रतिस्थापन विधेयकका माध्यमबाट मिलाउन सकिने गरी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक घिमिरेले बताउनुभयो। बैठकमा नेकपा एमाले नेपाली कांग्रेस जनता समाजवादी पार्टी जनमत पार्टी लगायतका सत्तारूढ़ दलका प्रमुख सचेतकहरूको सहभागिता रहेको थियो। किर्तिपुरको वन अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उप प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे हिजो राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी लिनुभएको छ। राष्ट्रपति पौडेल अस्पताल पुगी उहाँहरूको स्वास्थ्य उपचार अवस्थाबारे जानकारी लिनुभएको हो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, विभिन्न राजनीतिक दलका नेताले पनि हिजै अस्पताल पुगी उहाँहरूको स्वास्थ्य उपचारबारे जानकारी लिनुभएको अस्पतालले जनाएको छ। पोखरामा शनिबार आयोजित पोखरा भ्रमण वर्ष 2025 उद्घाटन समारोहमा बेलुन विस्फोट हुँदा उहाँहरू घाइते हुनुभएको हो। उक्त घटनाको छानबिन गर्न 8 सदस्यीय समिति हिजै गठन भएको छ। गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा 8 सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ। समितिलाई 15 दिनभित्रमा छानबिन प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ। समारोहमा बेलुन उडाउने क्रममा विस्फोट हुँदा उप प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित पाँचौं ल एसिया तथा अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा उहाँले हक अधिकारले प्रत्येक व्यक्तिलाई मर्यादा स्वतन्त्रता र समानताका साथ बाँच्ने अवसर सुनिश्चित गर्ने बताउनुभयो। नेपालमा लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले समाज निर्माणमा सबैलाई प्रेरित गर्नुपर्ने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानवाधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मंचमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको बताउनुभयो। राष्ट्रपति पौडेलले लोकतन्त्रको संघर्षमा धेरै साहसी व्यक्तिहरूले अथक संघर्ष गरे र लोकतन्त्रको स्थापना पुनस्थापना हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आएको र यसलाई संस्थागत गर्न हामी सबै नेपालीको भूमिका आवश्यक रहेको बताउनुभयो। बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ। विश्व स्वास्थ्य संगठन नेपाल स्थित कार्यालयले औषधि खरिद गरेको जनाएको छ। नेपालले ग्लोबल प्लेटफर्म अफ एक्सेस टू चाइल्डहुड क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरण प्राप्त गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले पहिलो चरणमा 10 प्रकारका औषधि ल्याइएको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि 2300 भन्दा बढ़ी प्याक नेपाल आइपुगेको जनाएको छ। सरकारले गत मंगिर 1 गतेबाट लागू हुने गरी 4 अस्पतालबाट 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने घोषणा गरेको छ। औषधिले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निशुल्क सुविधा पाउने मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिनुभयो। सन् 2050 क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य रहेकोमा झापामा क्षयरोगका 616 जना नयाँ बिरामी फेला परेका छन्। 27 बालबालिका सहित 379 पुरूष र 219 महिला गरी 616 नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो। आर्थिक वर्ष 79-80 1045 र आर्थिक वर्ष 80-81 1260 नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिनुहुँदै उहाँले पछिल्लो समय झापामा क्षयरोगीको संख्या बढ़दै गएको बताउनुभयो। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ। अब महासंघबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मार्फतका संघीय एवं प्रादेशिक अस्पतालहरूका साथै सरकारी अन्य अस्पतालहरूबाट औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निजी सचिवालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा 900 जना हेमोफिलिया रोगका बिरामी पहिचान भएका छन्। विश्व स्वास्थ्य संगठनले भने नेपालमा पहिचान हुन बाँकी रहेका यस्ता बिरामीको संख्या 5000 रहेको अनुमान व्यक्त गरेको छ। हेटौँडा काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सड़क हिजोदेखि बन्द गरिएको छ। चैत्र 21 गतेसम्म सड़क बन्द हुने मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ। महालक्ष्मी दोभान घट्टे खोला चखेल हुँदै मातातीर्थ जोड्ने सड़कमा पर्ने देउराली मातातीर्थ क्षेत्रमा सड़क निर्माण भइरहेकाले बाटो बन्द रहने पालिकाको वडा कार्यालयले सूचना जारी गरी जनाएको छ। गत असोज दोस्रो साता आएको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ। डिभिजन कार्यालय भक्तपुरले राजमार्ग अन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकी डाँडाबाट काभ्रे पलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपाल थोकसम्मको सड़क मर्मत थालिएको जनाएको छ। हाल बगरका रूपमा रहेको क्षेत्रबाट गरिएको डाइभर्सन तथा सड़कको पुरानो अवस्थालाई हेरी 2-3 मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठ्यारो भएका स्थलहरूमा जाली भरेर उचाइ बनाउने काम अगाडि बढ़ाइएको कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाई नहोस् भन्ने उद्देश्यले 13 किलोमिटर क्षतिग्रस्त सड़कमध्ये पहिलो चरणमा 8 किलोमिटर मरमत गरिने र बाँकीको क्रमशः योजना बनाइने उहाँले बताउनुभयो। पछिल्लो समय जलवायु परिवर्तन र प्रकृति विरोधी मानवीय क्रियाकलापहरूका कारण खानेपानीका मूलहरू सुक्दै गएका छन्। पानीका स्रोतहरूको सुरक्षामा ध्यान नदिएका कारण केही वर्ष अघिसम्म पानीको सुविधा भइरहेको स्थानमा पनि आजभोलि खानेपानीको संकट देखिन थालेको स्थानीयले बताउन थालेका छन्। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाका 78 वर्षीय सुनाम सिंह सुनार 20-25 वर्ष अगाडिसम्म आफ्नै घर नजिकै पँधेरो र कुवा रहेको तर अहिले ती सुकेको बताउनुहुन्छ। मानवीय क्रियाकलापले नै मूल सुकेको बताउँदै पानी अभावकै कारण कतिपयले गाउँ छोडेर हिँडेको उहाँले बताउनुभयो।
20-25 वर्ष अगाडि धारा 15 उठ्थे, बाटो खन्ने के गर्दाखेरि मोलोर पनि पुर्गे, बसाई सराई पनि धेरै गए, खाने पानीको समस्या भयो।
पाल्पामा अन्न उत्पादन हुने उर्वर भूमिका रूपमा रहेको माडी फाँट, अर्गेली, रामपुर, पूर्व खोला लगायतका फाँटमा पानी पर्याप्त छैन। ससाना खोला नालामा समेत नजिकका खेतहरूमा सिँचाई गर्न पुग्ने पानी भेटिँदैन। यस वर्ष हिउँदको समयमा पानी नपर्दा अवस्था झनै प्रतिकूल हुने आकलन गरिएको छ। पानी नपर्दा तरकारी र फलफूल बालीको उत्पादनमा समेत ह्रास आउन थालेको छ। तानसेन 13 छेर्लुङ फाँटकी किसान गीता भट्टराई,
पिउनको लागि सँगसँगै व्यावसायिक खेती गर्ने हामी जस्ता किसानहरूको लागि उत्पादन कमी हुने, समयमा पानी नआउने, प्रदूषण र जुन अहिले ओजन तहको विनाश छ यसलाई रोक्न सकेनौ भने उत्पादन गर्न त परै जस, पिउनको लागि पनि पानीको अभाव हुने अवस्था छ।
सिमसार क्षेत्र मासिनु, जथाभावी डोजरको प्रयोगले पानीका मुहान पुरिनु, समयमा वर्षा नहुनु जस्ता कारणले पानीका मूल सुक्दै जान थालेका हुन्। सर्वसाधारण नागरिक जानकारहरू पानीका मुहान सुक्नु, बाली राम्रो उत्पादन नहुनुको कारण जलवायु परिवर्तन र प्रकृति विरोधी मानवीय क्रियाकलाप रहेको बताउँछन्। अर्का किसान टीकाराम पोखरेल,
मूल सुकेका छन्, हामी जस्ता किसानलाई पानी पर्याप्त नपाउँदाखेरि बारीमा तरकारी लगाएको त्यही सुकियो छ, सुन्तलाका बोटहरू त्यतिकै सुकेका छन्, ठूलो समस्या भएको छ।
तथ्याङ्क अनुसार 1373 वर्ग किमी क्षेत्रफल भएको पाल्पामा 137,300 हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ, जसमा करिब 62% क्षेत्रमा सिँचाई पुग्न सकेको छैन भने करिब 20% जनतामा खानेपानीको समस्या अझै पनि रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाले जनाएको छ। कार्यालय प्रमुख आबिद हुसेन मिया ठकुराई, प्रकृतिको संरक्षणमा स्वयं हामी नै जिम्मेवार बन्नु आजको आवश्यकता देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबासँग कतारका विदेश राज्य मन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुखाइरीले हिजो ओमानको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच दुई देशीय सम्बन्ध, हित र आपसी पारस्परिक लाभका विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री डाक्टर देउबाले हमा समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको थियो। तनहुँ र पाल्पा जोड्ने कृष्ण मार्गस्तर उन्नतिका लागि संघ सरकारबाट 10 करोड़ रूपियाँको बजेट सुनिश्चित भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले उत्पादन तथा प्रसारण गर्ने सामग्रीमा सार्वजनिक सरोकार र नागरिक आवाजलाई धेरैभन्दा धेरै समेटिनुपर्नेमा जोड़ दिइएको छ। 3 दिने समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिमको समापनमा हिजो सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सम्पूर्ण सहभागीलाई आग्रह गर्नुभयो। उदयपुरको कटारी नगरपालिका एक माथिल्लो खसीवासका स्थानीयलाई खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा खोलाको पानी पिउन बाध्य हुनु परेको छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्ली स्थित एक रेलवे स्टेशनमा भएको भागदौड़का क्रममा मृत्यु हुनेको संख्या 18 पुगेको छ। विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ़न भेला भएका धार्मिक पर्यटकहरूबीच रेल चढ़ने क्रममा भागदौड़ मचिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अफ्रिकी मुलुक मालीमा गैर कानूनी रूपमा संचालित सुनखानी भत्किँदा कम्तीमा 48 जनाको मृत्यु भएको छ। आज बिहान भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। केही समयसम्म त्यहाँ भूकम्पको धक्का महसुस गरिएको र मानिसहरू घरबाट बाहिर निस्किएको भारतीय संचार माध्यमले जनाएका छन्। भूकम्प 4 रेक्टर स्केलको मापन गरिए पनि दिल्लीको नजिकैको भूमिमा 5 किलोमिटरको गहिराईमा मूल केन्द्र भएकाले भूकम्पको ठूलो झट्का महसुस गरिएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका लागि भएका कामबाट नतिजा देखिन थालेको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको 6 महिनाको पुँजीगत खर्च 15% वृद्धि भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले कानूनमा भएका अप्ठ्याराहरूलाई हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने र उत्पादन बढाउने काम भइरहेको बताउनुभयो।
अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता इन्टरनेशनल वुमेन्स च्याम्पियनशीप शुरू हुँदैछ। आइतबार भएको प्री म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताउनुभयो।
अब मौसम, आज देशका पहाड़ी भागमा आंशिक बदली भई सामान्यतया पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.1 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:40 भयो भने सूर्यास्त भरे साँझ 5:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्न उत्तर, सरकारले सड़क र अस्पतालको निर्माण, गुणस्तरीय शिक्षा र रोजगारी सृजनाको कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारले ल्याएको अध्यादेश संसदको दुवै सदनबाट पारित गर्ने विषयमा सत्तारूढ़ दलका प्रमुख सचेतकहरूबीच छलफल, 14 वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचारका लागि प्रयोग हुने पहिलो चरणको औषधि ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, काठमाडौँ हेटौँडा जोड्ने फाखेल मातातीर्थ सड़क चैत्र 21 गतेसम्मका लागि बन्द र गैर कानूनी रूपमा संचालित सुनखानी भत्कँदा अफ्रिकाको मालीमा 48 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।